नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल माघ 14 गते बुधबार, माघ शुक्ल पक्ष दशमी तिथि। तदनुसार जनवरी 28 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। झापा पाँच चुनावी बहसको केन्द्र शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नम्बर 5 अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता तथा काठमाण्डु महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेनको उम्मेद्वारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो। दुवै जनालाई आफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो। चुनावी रौनक पनि थपिँदैछ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा पाँचकै चर्चा छ। ओली कि बालेन भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन उत्साहित समेत बनाएको छ। तर यो क्षेत्रमा अरू प्रतिस्पर्धी पनि गम्भीर ढंगले जनमत आफूतिर पार्न उत्रिनु भएको छ। यसकै कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभई देशको राजनैतिक धार तय गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। एकातर्फ लामो राजनैतिक अनुभव र संगठनात्मक शक्तिमा रहनुभएका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र शहरी लोकप्रियताको प्रतीक बनेका बालेनबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। ओलीले उम्मेद्वारी दर्तापछि चार दिन झापा बसेर पार्टी संगठन, परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घर दैलो कार्यक्रम मार्फत जनतामाझ आफ्नो सन्देश पुर्याउनु भएको छ। अर्का प्रतिस्पर्धी शाह पनि उम्मेद्वारी दर्तापछि अन्य निर्वाचन क्षेत्रतर्फ लाग्नु भएको छ। अरू धेरै उम्मेद्वार भने जनतामाझ पुग्न थालिसक्नु भएको छ। झापा पाँच चुनावी बहसको केन्द्र शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाली कांग्रेसले चुनावी घोषणा पत्रमा भिजन 10 समेट्ने जनाएको छ। बदल्यौं कांग्रेस, बदल्छौ देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दछौ हामी। हाम्रो केवल एक ध्येय छ, देशको समुन्नति भन्ने नारा बोकेको छ। मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर घोषणा पत्र सार्वजनिक हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। पार्टीको घोषणा पत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपाय समेत स्पष्ट रूपमा उल्लेख गरिने चालिसेले बताउनुभयो। घोषणा पत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्। उहाँले भन्नुभयो, घोषणा पत्रमा भिजन 10 अन्नपूर्ण पोस्टले खबर बनाएको छ। अधिकांश क्यान्सर उपचार स्वदेशमै, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपालमै 99% क्यान्सरको उपचार सम्भव छ। क्यान्सर उपचारमा वर्षेनी नयाँ नयाँ प्रविधिहरू आइरहेका छन्। विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन। विश्वस्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले भन्नुभयो, नेपालमा सम्भव नहुने केही क्यान्सर को उपचारका लागि मात्र बिरामीहरू भारत लगायत मुलुकमा जाने गरेका छन्। नेपालमा नभएका प्रविधिमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोन थेरापी जस्ता क्यान्सरका उपचार हुन्। ती उपचार नेपालमा सम्भव छैन। प्रोटोन थेरापी क्यान्सर सेक्ने मेसिन जसको मूल्य खरबौं रूपियाँ पर्दछ। भारतमा पनि सीमित मात्रामा यस्ता प्रविधि रहेको छ। ती बाहेक अन्य सम्पूर्ण उपचार नेपालमा हुने गरेको छ। डाक्टर चालिसेले 99% क्यान्सरको उपचार नेपालमा नै हुने गरेको बताउनुभयो। अधिकांश क्यान्सर उपचार स्वदेशमै, गोर्खापत्र दैनिकको खबर हो। विवादका बीच सरकारले नेपाल वायु सेवा निगमको महाप्रबन्धक छनौटलाई अघि बढ़ाएको छ। निगमभित्रका कर्मचारी पदमा बहालै रहँदा महाप्रबन्धक हुन मिल्ने नमिल्ने विवाद भइरहेकै बेला भित्रका दुईजना कर्मचारी सहितको सर्टलिस्ट तयार पारिएको हो। नेपाल वायुसेवा निगम महाप्रबन्धक छनौट कार्यविधि 2082 बमोजिम कुल 16 जनाको आवेदन परेकोमा 10 जनाको नाम सर्टलिस्टमा छ। निगमका अध्यक्ष युवराज अधिकारीको अवकाशसँगै कार्यकारी पद अहिले खाली रहेको छ। अन्नपूर्ण पोस्टको खबर हो यो। बिरामीलाई आइसोलेट गरेर राख्ने लक्षण अनुसार उपचार गर्ने गरेको दादुरा आफै पनि निको हुन्छ। लक्षण भएकालाई घरमै आइसोलेट गरेका छौं र बिरामीको सम्पर्कमा गएकालाई घरमै क्वारेन्टीन गरेका छौं। नियन्त्रणका लागि खोप अभियान थालेका छौं। 16 मार्चसम्म 8,000 खोप लगाउने लक्ष्य रहेको छ। स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डाक्टर नवल किशोर झा भन्नुहुन्छ, सन् 2023 भित्र दादुरा र रूबेला उन्मूलन भएको घोषणा गर्ने सरकारको तयारी थियो, तर दादुराका केही केस देखिएपछि त्यति बेला सरकारले रूबेला मात्रै निवारण भएको घोषणा गर्यो। दादुरा भने सन् 2026 भित्र निवारण गर्ने योजना बनायो, तर फेरि संक्रमण देखिएपछि सन् 2030 सम्मको समय तोकेको सरकारलाई हालै सर्लाहीमा फैलिएको महामारी चुनौती बनेको छ। सर्लाहीको मलंगवा नगरपालिका 3 मुस्लिम टोलका 5 वर्षीय एक बालकमा 24 पुसमा दादुरा देखिएको थियो। त्यस यता 23 बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ। दादुराले महामारीकै रूप लिएपछि सोमबारदेखि सरकारले त्यस क्षेत्रमा खोप अभियान शुरू गरेको छ। दुई दिनमा 3,545 बालबालिकालाई खोप लगाइएकोमा कुल 8,000 दिने योजना छ। खोपसँगै अन्य बिरामीको पनि खोजी र परीक्षण शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर नवल किशोर झाले बताउनुभयो। उन्मूलनको तयारीमा लागिरहेको थियो सरकार। सर्लाहीमा महामारीकै रूपमा देखियो दादुरा। सर्लाहीको मलंगवामा 23 बालबालिकामा दादुरा देखिएपछि 3,545 खोप लगाइयो, 8,000 दिइने नयाँ पत्रिका दैनिकको खबर हो यो। पछिल्ला दिनमा विश्वका धेरै मुलुकका मुद्रासँग नेपाली रूपियाँ कमजोर भइरहेको छ। नेपालको अर्थतन्त्र आफ्नै गतिमा बढ़दै गएका बेला विदेशी मुलुकका मुद्रासँग नेपाली रूपियाँ कमजोर हुनुले प्रश्न उठाएको छ। 2080 असार मसान्तमा एक अमेरिकी डलर खरिद गर्न 131.17 नेपाली रूपियाँ तिर्नु पर्थ्यो। अहिले 2082 माघ 13 एक अमेरिकी डलर किन्न 146.81 रूपियाँ खर्च गर्नुपर्ने अवस्था छ। पछिल्ला दिनमा अमेरिकी डलर मात्र होइन युरो, पाउण्ड, अस्ट्रेलियन डलर लगायत अधिकांश विदेशी मुद्रा नेपाली रूपियाँका तुलनामा मजबूत हुँदै गएका छन्। 2080 असार अन्तिममा 1 GBP युके पाउण्ड स्टर्लिङ बराबर 171.95 रूपियाँ रहेकोमा अहिले यो बढ़ेर 200.65 रूपियाँ पुगेको छ। यस्तै कतारी रियल 1 को 35.98 रूपियाँ रहेकोमा अहिले बढ़ेर 40.28 रूपियाँ पुगेको छ। यसरी पछिल्लो समय धेरै विदेशी मुद्रासँग नेपाली रूपियाँ अवमूल्यन भइरहेको छ। तीव्र गतिमा भएको नेपाली रूपियाँको अवमूल्यनले अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला यतिखेर सबैको चासो पनि बढ़ेको छ। अमेरिकी डलर दिनहुँ उच्च, कारोबार दैनिकले छापेको छ। लामो समयपछि नेपालका हिमाली भेगमा राम्रो हिमपात गराउने प्रणाली नेपाल भित्रिएको छ। पश्चिमी वायुसहित नेपालमा भित्रिएको यस प्रणालीले नेपालको सबै हिमाली भेगमा भीषणदेखि मध्यम स्तरको हिमपात गराउने भएको छ। साथै पश्चिम नेपालका 4 प्रदेशका तल्लो भेगमा राम्रो वर्षा पनि गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले औंल्याए अनुसार मंगलबार बुधबार गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम केन्द्रित रहेर हिमपात र वर्षा हुने भएको हो। मौसमविद विनु महर्जनले भन्नुभयो, ती प्रदेशका अधिकांश भूभागमा भुइँ भिज्ने गरी मध्यम वर्षा र उच्च हिमाली भेगमा राम्रो हिमपात हुने देखिएको छ। कोशी र बागमती प्रदेशका उच्च हिमाली भेगमा पनि हल्का वर्षा र मध्यम हिमपात हुने उहाँले औल्याउनुभयो। भीषण हिमपातले हिमाली भेगको जनजीवनमा असर पर्ने भएकाले स्थानीय सरकार तथा सम्बन्धित निकायले जनजीवन सहज बनाउन पूर्व तयारी गर्न पनि भनिएको छ। भीषण हिमपात भएको खण्डमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सड़क यातायातमा प्रभाव पर्ने भएकाले सचेत रहेर मौसमी सूचना पछ्याउन पनि विभागले अनुरोध गरेको छ। चार प्रदेशमा वर्षाको सम्भावना, गोर्खापत्र दैनिकले खबर छापेको हो। टेरामक्स प्रविधि खरिदमा भएको बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले गम्भीर चासो देखाउँदै प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गर्न आदेश दिएको छ। पूर्व मन्त्री मोहन बहादुर बस्नेत लगायत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा टेरामक्स प्रणालीको गुणस्तर र सम्झौता बमोजिमको सामान आपूर्ति भए नभएको यकिन गर्न विज्ञ समिति गठन गर्न आदेश दिएको हो। विशेष अदालतको आदेश अनुसार त्रिभुवन विश्वविद्यालय ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियरको संयोजकत्वमा समिति गठन हुने भएको छ। टेलिकम्युनिकेशन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सदस्य रहने समितिमा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो सीआईबीका विषय विज्ञ सदस्य, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेशन विज्ञ केशव गेवाली र आपूर्तिकर्ता कम्पनीका अधिकारी प्रतिनिधि रहनेछन्। अब विशेष अदालतसँगै विज्ञ समूहले हेर्नेछ टेरामक्स भ्रष्टाचार मुद्दा, राजधानी दैनिकले खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
प्रिपेड हो पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। भारतबाट आयात घट्दा ग्यास आपूर्ति असहज शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। सातादेखि भारतबाट माघभन्दा कम ग्यास आयात भएकाले बजारमा आपूर्ति असहज भएको छ। सबैभन्दा धेरै ग्यास आयात भइरहेको इण्डियन आयल कर्पोरेशन आईओसीको बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटा अनुसार ग्यास लोड हुन सकेको छैन। बरौनीबाट पर्याप्त लोड नहुँदा बजारमा असहजता देखिएको आयल निगमको भनाई छ। तर मंगलबारदेखि बरौनीबाट ग्यास लोडिङमा सुधार भइसकेको निगमको एभिएशन तथा एलपीजी विभाग प्रमुख विनित मणि उपाध्यायले जानकारी दिनुभयो। सातादेखि लोडिङमा समस्या भइरहेको बरौनीमा मंगलबार 40 बुलेट र दुर्गापुरमा 25 बुलेट ग्यास लोड भएको छ। उहाँले भन्नुभयो, अब नियमित माग अनुसार सबै ठाउँबाट आयात हुन्छ। भारतबाट आयात घट्दा ग्यास आपूर्ति असहज शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। नयाँ पत्रिका दैनिकले नै अरूण तेस्रोको अवरोध खुलाउन वन र भन्सार प्रशासन सकारात्मक शीर्षकमा पनि खबर छापेको छ। संखुवा सभामा निर्माणाधीन 900 मेगावटको अरूण तेस्रो जलविद्युत आयोजनामा देखिएका अवरोध पछ्याउन तालुक निकायहरू एकमत भएका छन्। लगानी बोर्डको मंगलबार बसेको अनुगमन तथा सहजीकरण समितिको 12 बैठकले सरकारवाला निकायसँग छलफल गरेको थियो। छलफलमा वन जग्गा मूल्य समायोजन, प्रसारण लाइन मुआवजा, स्थानीय तहसँगको समन्वय लगायतका विषयमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायमा सहजीकरणका लागि सिफारिश गर्ने निर्णय भएको हो। नयाँ पत्रिका दैनिकको खबर हो यो। ने नेपाली दूतावास रियादले साउदी अरबमा रहेका नेपाली व्यवसायबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। गत शुक्रबार साउदीमा रहेका नेपाली व्यवसायीलाई मध्यनजर गर्दै पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा दूतावासले नेपालमा पर्यटन विकास सम्भावना, आर्थिक कूटनीतिक सम्बन्ध, नेपाल सरकारको आर्थिक समृद्धिको भूमिका, व्यवसायीहरूको धारणा र अनुभव, नेपालमा लगानीको सम्भावना, वर्तमान आर्थिक अवस्थामा व्यवसायमा परेको असर, लगानी मैत्री वातावरण बनाउन सरकारले गर्नुपर्ने सुधार, व्यावसायिक क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता, सामाजिक उत्तरदायित्वमा व्यवसायहरूको भूमिका आदिका बारेमा प्रश्न गर्न व्यवसायीलाई ध्यानाकर्षण गराइएको थियो। नेपालमा लगानीबारे साउदीमा छलफल शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। अन्नपूर्ण पोस्टले नै भित्री पृष्ठमा भाषा परीक्षा पास गरी कोरिया जान नपाएका युवा आन्दोलनमा शीर्षकमा पनि खबर छापेको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएका युवाहरू आन्दोलित भएका छन्। विगत दुई महिनादेखि आन्दोलनमा रहेका युवाहरूले हिजो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। विरोधका क्रममा हात हातमा प्लेकार्ड बोकेका युवा युवतीले कोरिया जान पाउनुपर्ने भन्दै नारा लगाएका थिए। अन्नपूर्ण पोस्टको खबर हो यो। प्रशोधित खाने तेल भटमास सूर्यमुखीले मुलुकको निर्यात व्यापार बढ़ाएको छ। तथापि यो पूर्णत स्वदेशी उत्पादन नभई बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात भई प्रशोधन गरेर निर्यात हुने गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082 छ महिनामा नेपालबाट 60 अर्ब रूपियाँ बराबरको भटमास र सूर्यमुखी सोयाबीन एण्ड सनफ्लावर तेल निर्यात भएको छ। मुलुकभित्र पर्याप्त उत्पादन नहुने भटमास नै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा रहेको छ। विभागका अनुसार छ महिनामा 72,68,37,09,000 रूपियाँ बराबरको सोयाबीन, सनफ्लावर र पाम आयलको कच्चा पदार्थ आयात हुँदा नेपालबाट 60,86,69,14,00,000 रूपियाँको निर्यात भएको छ। सो अवधिमा नेपालबाट सबैभन्दा धेरै 56,82,42,00,000 रूपियाँको सोयाबीन र 4,78,44,88,000 रूपियाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ। नेपालबाट खाने तेलको व्यापार 70 अर्बको कच्चा पदार्थ आयात, 60 अर्बको तेल निर्यात, गोर्खापत्र दैनिकले खबर छापेको छ। जाजरकोटवासीले टिमुर खेतीबाट राम्रो आमदानी गरेका छन्। जाजरकोटका 7 वटा स्थानीय तहका जनताले टिमुर खेती गर्न थालेपछि आमदानीको स्रोत बनेको हो। यस वर्ष जुनी चाँदी शिवालय कुसे बारेकोट गाउँपालिका तथा छेडागाड नगरपालिका नलगाड नगरपालिकाका लागि टिम्बुर आमदानीको स्रोत बनेको छ। जाजरकोटका विभिन्न गाउँ बस्तीबाट करिब 1,78,830 किलो टिमुर जिल्लाबाट बाहिरिएको छ। टिमुरले राम्रो मूल्य पाएपछि टिमुर खेतीप्रति जनता आकर्षित भएका छन्। डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख दिपेश केसीका अनुसार सामुदायिक वनबाट 49,017 किलो, सरकारद्वारा व्यवस्थित वनबाट 39,048 किलो, निजी वनबाट 90,765 किलो गरी कुल 1,78,830 किलो टिमुरको संकलन इजाजत भएको छ। टिमुरको आमदानी 12 करोड़ भन्दा बढ़ी, गोर्खापत्र दैनिककै खबर हो यो। र बल्ल 45% बन्यो फास्टट्र्याक शीर्षकमा कारोबार दैनिकले खबर छापेको छ। काठमाण्डु तराई मधेस द्रुत मार्ग फास्टट्र्याक निर्माण शुरू भएको आधा दशक भन्दा बढ़ी बित्दा आयोजना बल्ल 45% बनेको छ। राष्ट्रिय गौरवमा पारिएको यो आयोजनाको प्रधानमन्त्री सुशीला कार्कीले हिजो निरीक्षण गर्नुभयो। यसअघिका प्रधानमन्त्रीले जस्तै उहाँले पनि आयोजना समयमा पूरा गर्न निर्देशन दिनुभयो। आयोजना कार्यालयका अनुसार आयोजनाको भौतिक र वित्तीय प्रगति अहिले 45.16% पुगेको छ। परिमार्जित विस्तृत आयोजना प्रतिवेदन डीपीआर बमोजिम आयोजनाको कुल लागत 2,11,93,00,00,000 रूपियाँको अनुमान गरिएको छ। पुष मसान्तसम्म 82,97,00,00,000 रूपियाँ खर्च पुगेको छ। यसमा पेस्की रकमहरू कटाउँदा आयोजनाको खुद खर्च 77,97,00,00,000 रूपियाँ छ। बल्ल 45% बन्यो फास्ट ट्र्याक कारोबार दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।